यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोआपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता, दुई देशको आपसी हितका विषयमा छलफल। संचार तथा सूचनाको क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन। युक्रेनमा रूसले गरेको आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु, 150 बढ़ी घाइते। र एसीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले पराजित गर्दै नेपालको विजयी शुरूआत।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोआपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा हिजो भेटवार्ता भएको छ। भेटका अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, राष्ट्रिय स्वतन्त्र पार्टी र भारतीय जनता पार्टी बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विभिन्न आयामहरूमा छलफल भएको थियो। भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा सभापति लामिछानेसँग भेट्न पाउँदा आफू अत्यन्त खुशी भएको उल्लेख गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत एवं पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाल पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको उल्लेख गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्नुहुँदै सभापति लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसात गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने धारणा राख्नु भएको छ। सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँगको 1 घण्टा लामो संवाद अत्यन्तै खुशीको क्षण भएको र दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भई आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ। सभापति लामिछाने भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी उत्सुक रहेको र नेपाल भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्ने प्रधानमन्त्री मोदीको दृष्टिकोणमा राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण ऐक्यबद्धता र साझा समृद्धिका लागि यथार्थमा परिणत गर्न उत्सुक रहेको पनि उल्लेख गर्नुभएको छ। भेटमा भारतीय विदेश मन्त्री एस जयशंकर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव विक्रम मिश्री लगायतको उपस्थिति थियो। नेपालका तर्फबाट सभापति लामिछानेकी पत्नी निकिता पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू विपिन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको 5 दिने भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुग्नु भएको हो। यसअघि सभापति लामिछानेले भारतीय गृहमन्त्री अमित शाह, विदेश मन्त्री डाक्टर एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायत उच्च पदाधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो। राष्ट्रिय सभाको हिजोको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगन भएको छ। राष्ट्रिय सभाको बैठक शुरू भए लगत्तै सांसदहरूले नेपाल भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको धारणा राख्नुभयो। सांसदहरूले समस्या समाधान गर्न ऐतिहासिक तथ्यहरू र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिनुभयो। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले नेपाल भारत सीमा सम्बन्धी विषय, दुई देशबीचको संवाद र स्थापित कूटनीति संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले नेपाल भारत सीमाका विषयमा सरकारले संयमित स्पष्ट र जिम्मेवारी पूर्ण कूटनीतिक दृष्टिकोण अपनाउनुपर्ने सुझाव पनि दिनुभयो। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सिर्जना गर्ने छूट कसैलाई पनि नरहेको भन्नुहुँदै गत आइतबार प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको सांसदहरूले उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णु बहादुर विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कहीँ कसैबाट आउन नहुने धारणा राख्नुभयो। एमाले सांसद सम्झना देवकोटाले नेपाल भारत सीमा सन् 1816 सुगौली सन्धिबाट निर्धारण भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने सुझाव दिनुभयो। अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनुभन्दा कार्यसूचीमा रहेका विधेयकहरूको पारितको प्रक्रिया अघि बढ़ाउन र सभाको गरिमा कायम गरी अघि बढ़न सांसदहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष दाहालले अन्य विषयमा सहमति र छलफल गरी अघि बढ़न सकिने भए पनि कार्यसूचीमा रहेको वैकल्पिक विकास वित्त परिचालन विधेयक अघि बढ़ाउन सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। तर सांसदहरू उठेर विरोध जारी राख्नु भएपछि बैठक उहाँले स्थगन गर्नुभयो। राष्ट्रिय सभाको बैठक जेठ 26 गते दिउँसो 1:15 बोलाइएको छ। चिकित्सा शिक्षा आयोगको 24 बैठकले चिकित्सा शिक्षा आयोगबाट विगतमा जारी भएका सबै निर्देशिका तथा कार्यविधिहरूलाई कानूनी प्रक्रिया पुर्याएर पुनः जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले विधायन ऐन 2081 दफा 35 व्यवस्थाका कारण आयोगले विगतमा जारी गरेका सम्पूर्ण निर्देशिका एवं कार्यविधिहरू स्वत निष्क्रिय भएकाले पुनः जारी गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकले चिकित्सा शिक्षाको नियमन र समन्वयलाई चुस्त बनाउन आयोगका उपाध्यक्षलाई चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय प्रतिष्ठान र परिषदहरूलाई आवश्यकता अनुसार निर्देशन दिने अधिकार प्रत्यायोजन समेत गरेको छ। बैठकमा आयोगका सह अध्यक्षद्वय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरी, सदस्यहरू तथा राष्ट्रिय योजना आयोगका सदस्य रेसु अर्याल ढुंगाना लगायत सहभागी हुनुहुन्थ्यो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता र सहमतिहरू अध्ययन गर्ने भएको छ। कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरू र सरकारी कार्यालयहरूलाई आग्रह गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार बहसपत्र तयार गर्ने क्रममा विगतका वार्ता, छलफल तथा लिखित सहमतिहरूमा संविधान सम्बन्धी विषय कसरी समेटिएका थिए भन्ने अध्ययन गर्न सबै मन्त्रालय र कार्यालयहरूलाई पत्राचार गरिसकिएको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान निर्माण तथा कानूनका क्रममा विभिन्न समुदाय, क्षेत्र र सरकारवाला पक्षले उठाएका माग तथा ती माग सम्बोधनका लागि सरकारले गरेका प्रतिबद्धताको समग्र अध्ययन गर्न थालेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिनुभएको छ। 2063 जेठ 21 गते तत्कालीन पुनस्थापित संसदले जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। उपराष्ट्रपति रामशाह प्रसाद यादवले शुभकामना दिनुहुँदै जातीय भेदभाव विरूद्ध जनस्तरमा चेतना वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो बसेको विषयगत समितिको बैठकमा मन्त्री डाक्टर तिमिल सिन्हाले जनतालाई सचेत र शिक्षित बनाउनु आम संचार माध्यमको प्रमुख जिम्मेवारी भएकाले लोक कल्याणकारी विज्ञापनको नियमन गर्नु पनि आवश्यक भएको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले पुराना कानूनहरूलाई समयानुकूल परिमार्जन र आवश्यकता अनुसार नयाँ कानूनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले संसदलाई प्रभावकारी कानून निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।
मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ। एउटा हाम्रो प्रायोरिटी पार्लियामेन्टलाई कानून निर्माणको एउटा महत्वपूर्ण थलोको रूपमा विकास गर्ने छ। मूल कुरा भनेको चाहिँ समस्याको समाधान हो। त्यही भएर एउटा यस्तो बढी अथवा एउटा कुनै मेकानिजम जसबाट चाहिँ सजिलै इस्युजहरू तिनै लेयरमा कम्युनिकेट हुन सक्थ्यो र तिनै तहबाट एकअर्कालाई सहयोग गरेर हामीले काम गर्न सक्छौ जस्तो लाग्छ। नयाँ नयाँ आवश्यकता अनुसारका नयाँ कानूनहरू पनि तर्जुमा गराउने कार्यलाई चाहिँ हामीले महत्वका साथ अगाडि बढ़ाएका छौं।
मन्त्री डाक्टर थिमेल सिन्हाले सूचना तथा संचार क्षेत्रका समस्या समाधानमा तीनै तहका सरकारबीच समन्वय अझ सुदृढ़ बनाउन व्यवस्थित संयन्त्र र एकीकृत प्रणालीको विकास गरिने बताउनुभयो। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सुनारले संचार क्षेत्रलाई व्यवस्थित बनाउन संघीय मन्त्रालयले सबै प्रदेशलाई समेट्ने स्पष्ट छाता कानून ल्याउनुपर्ने आवश्यकता उल्याउनुभयो। बैठकमा सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सूचना तथा संचार क्षेत्रका निकायहरूमा विषयगत समस्याको एकीकृत जानकारी आवश्यक रहेको बताउनुभयो। प्रदेश र स्थानीय तहको बजेट विनियोजनमा संचार तथा सूचना क्षेत्रको विकासलाई प्राथमिकता दिइनुपर्नेमा उहाँले जोड़ दिनुभयो। बैठकमा विभिन्न विभाग र निकायका प्रमुखहरूले श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि बीमा सुनिश्चितता तथा अनलाइन संचार माध्यमको दर्ता र नवीकरण प्रक्रियालाई सरलीकरण बनाउनुपर्ने सुझाव दिनुभयो। बैठकमा संचार तथा सूचना क्षेत्रका विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने सरकारवालाहरूले सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता एआईको माध्यमबाट बढ़दो भ्रामक सूचना र साइबर अपराध नियन्त्रण गर्न नीतिगत स्पष्टता र प्रेसपासका विषयमा सरल र पारदर्शी प्रणाली अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो। बैठकले विषयगत समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्दै भविष्यमा निर्णय कार्यान्वयनको नियमित अनुगमनको व्यवस्था समेत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठन सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। नेकपा एमाले संगठन विभागको आयोजनामा सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालाको हिजो राजधानीमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी एकता कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले संगठनमा पछिल्लो दिनमा देखिएका चुनौतीको सामना गर्न सक्ने शक्ति बनाउने गरी एकताबद्ध भई लाग्न आह्वान पनि गर्नुभयो। अध्यक्ष ओलीले एमाले देश शान्ति विकास समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी भएकाले प्रतिशोधको भावनामा कसैले कुनै पनि काम गर्न नहुने बताउनुभयो। अध्यक्ष ओलीले सरकारका कदमहरूप्रति प्रश्न गर्नुहुँदै देश सञ्चालनका लागि दूरदर्शिता र परिपक्वता चाहिने बताउनुभयो। उहाँले वर्तमान राज्य संयन्त्र अराजक बनेको दावी पनि गर्नुभयो। स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था अर्थात अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताउनुभयो। बोर्डले जेठ 16 गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगन गरेको थियो। बोर्डले बीमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान नगर्न आग्रह समेत गरेको छ। सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाव सिर्जना गरी आवश्यकता बाहेकका अवस्थामा सेवा गर्न बाध्य नपार्न समेत आग्रह गरिएको छ। बोर्डमा आबद्ध 36 निजी अस्पतालले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका थिए। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य आवश्यक भएको बताउनु भएको छ। सर्वोच्च अदालत बार एसोसिएशनले हिजो उहाँको स्वागत तथा पूर्व प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको विदाईका लागि आयोजित कार्यक्रममा उहाँले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताउनुभयो। निवर्तमान प्रधान न्यायाधीश राउतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दाको संख्या बढ़ेसँगै त्यसलाई घटाउनेतर्फ वर्तमान नेतृत्वले पनि ध्यान दिन सुझाव दिनुभयो। लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद फेरबदल गर्दै 5 नयाँ मन्त्री नियुक्त गर्नुभएको र त्यसमा नेकपा एमालेका 4 र जनता समाजवादी पार्टी जसपाका 1 रहनुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। यसअघि लुम्बिनी प्रदेश सरकारबाट नेकपा एमालेका 4 मन्त्रीले राजीनामा दिनुभएको थियो। पर्वत जिल्लाको महाशिला गाउँपालिकाको महाशिला क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा चर्चामा आउन थालेको पर्वत संवाददाता राजन पौडेल बताउँछन्।
पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो शिला भएको दावी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान तीव्र बनाइएको छ। पर्यटन प्रवर्धन मार्फत स्थानीय आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित यस शिला क्षेत्रमा विभिन्न पूर्वाधार तथा पर्यटन मैत्री कार्यक्रमहरू अगाडि बढ़ाइएका छन्। महाशिलाको संरक्षण प्रचार प्रसार तथा पर्यटकीय आकर्षण बढ़ाउन निरन्तर प्रयास भइरहेको बताउनुहुन्छ शिला क्षेत्र विकास समितिका अध्यक्ष राजु प्रसाद पौडेल।
वर्ष पहिला भारतका सुविख्यात समाज सुधारक नीलकण्ठ वर्णी स्वामीनारायण तीन दिन तीन रात यो महाशिला क्षेत्रको गर्भगृहमा तपस्या गरेको भन्ने कुरा प्रमाण जुट्यो र उहाँहरूको विज्ञ टिम यहाँ आएर हेर्नुभयो। करिब 8-9 महिना लाग्यो यो कामका लागि।
स्थानीय वासीहरूका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र प्राकृतिक उपचार, योग साधना तथा मानसिक शान्ति खोज्नेहरूका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ। पर्यटन मार्फत पर्वतवासीको आर्थिक समृद्धि हासिल गर्न यो योजना निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
महाशिला गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूलाई अगाडि बढाउने क्रममा महाशिला गाउँपालिकाले पूर्वाधार निर्माणका कुरा छ, यसलाई संघले, प्रदेशले, स्थानीय सरकारले तिनीको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
पर्वत जिल्लाको पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको शिला क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक आउन थालेका छन्। महाशिलालाई प्रदेशकै पहिचानका रूपमा विकास गर्न नीति र योजना सहित अगाडि बढ्ने बताउनुहुन्छ गण्डकी प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री यशोदा रिमाल।
निरन्तर प्रदेश सरकारले जति सक्दो आफ्नो उपस्थिति जनाइरहेको छ, थुप्रै विकास गर्नुपर्ने हाम्रो नीतिले, हाम्रो विधिले दिने सक्ने गरी सहयोग पक्कै पनि गर्नेछु।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्भावनाले भरिपूर्ण महाशिला क्षेत्रको व्यवस्थित विकास र प्रचार प्रसार गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्नेछ। यस क्षेत्रले सरकारले लिएको पर्यटन भित्राउने नीति साथै स्थानीय रोजगारी सिर्जना गर्दै समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पार्टीभित्र पछिल्लो समयमा देखिएका विमति र फरक मतलाई छलफल, संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने निष्कर्ष निकालेको छ। संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा हिजो बसेको संसदीय दलको बैठकले विमति र फरक मतलाई संवाद र सहमतिकै माध्यमबाट समाधान गर्ने निष्कर्ष निकालेको नेताहरूले जानकारी दिनुभएको छ। दलका नेताप्रति अविश्वास गर्दै पार्टीका प्रदेशसभा सदस्यहरूले हस्ताक्षर संकलन गरेपछि दलको बैठक बसेको हो। बैठकले कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश समिति पूर्ण रूपमा एकताबद्ध रहेको निर्णय समेत गरेको छ। बैठकले मुलुकको वर्तमान परिवेश तथा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका एवं जिम्मेवारीका सन्दर्भमा छलफल पनि गरेको थियो। पर्वतको कुस्मा नगरपालिका दुई स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। पोखराबाट मुस्ताङ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक जलजला गाउँपालिका 9 बनौ निवासी 40 वर्षीय हीरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुस्मा नगरपालिका 1 मालढुङ्गाका 35 वर्षीय सुजन भण्डारी रहेको प्रहरीले जनाएको छ। नेपालगंज उपमहानगरपालिकामा पछिल्लो समय बढ्दो ई रिक्साको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ। नेपालगंज संवाददाता नवीन गिरीको यो रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन समाधानतर्फ लैजान दर्ता अभियान र चालक सचेतना कार्यक्रम अघि बढ़ाएको छ। त्यसका लागि सड़कमै उत्रिएर सचेतीकरण थालिएको छ। नगर प्रमुख प्रशान्त विष्ट:
दर्ता प्रक्रियामा सहभागी नहुने, मनपरी ढंगले रिक्सा चलाउन खोज्ने र त्यसको संख्या अत्याधिक भएको हुनाले चाहिँ यसलाई कानून नियमन पनि प्रभावकारी नहुन सकेको हुनाले कडाईको साथ अब जानुपर्छ भनेर हामी लाग्यौं।
ई रिक्साले सर्वसाधारणको आवाजातमा सहजता ल्याए पनि नगरमा आवश्यकता भन्दा बढ़ी रिक्सा सड़क अनुशासन पालना नगरी जथाभावी गुर्दा सर्वसाधारणमा त्रास पनि उत्तिकै छ। जथाभावी मोड्ने, भीड़भाड गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनलाई कमजोर बनाएको छ।
हामी कलेजबाट आउँदाखेरि जथाभावी रोकिदिने हाम्रो अगाडि, कतै हामीले ठोकिदिने हो कि भन्ने डर लाग्छ।
सुरक्षा निकायले पनि यसलाई ट्राफिक व्यवस्थापनसँगै जनसुरक्षासँग जोड़िएको विषयको रूपमा लिएको छ। नियम पालना र सुरक्षित सञ्चालन नभए दुर्घटना र जाम दुवै बढ़ने भएकोले व्यवस्थापन जरूरी रहेको प्रहरी अधिकारीहरूको भनाइ छ। बाँके प्रहरी प्रमुख अंगुर:
लाइसेन्स नभएको चलाउँदाखेरि चाहिँ उमेरै नपुगेको मान्छेले या 10-12 वर्ष 12-14 वर्षको मान्छेले रिक्सा चलाएको हामी देख्न सक्छौँ।
रिक्सालाई यातायातमा दर्ता गर्न, पालिकामा सूचीकरण गर्न, लाइसेन्सका लागि प्रेरित गर्न नेपालगंज उपमहानगरपालिकाले थालेको सप्ताहव्यापी सचेतीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास बाँके प्रशासनको पनि छ। प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ:
अहिले यो सप्ताहकै रूपमा सचेतीकरण गरौं र ई रिक्सा सञ्चालनको लागि चाहिँ कम्तीमा यातायातमा दर्ता, उपमहानगरमा सूचीकरण, सवारी चालकको लाइसेन्सहरू चाहिन्छ भन्ने कुरा चाहिँ बुझाउँ र यो बुझ्ने बुझाउने क्रमबाट बिस्तारै कानुन कार्यान्वयन गर्दै जाउँ भन्ने हिसाबले हामीले महानगरको अगुवाईमा यो समग्र कार्यक्रममा हामी पनि जोडेका छौँ।
नेपालगंज नगरमा 12-13 हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ। यी मध्ये हालसम्म 3 हजारको हाराहारीमा मात्र ई रिक्सा राजस्व शाखामा सूचीकरण भएको तथ्याङ्क छ। ई रिक्सा व्यवस्थापनको यो प्रयासले नेपालगंजको सड़क अनुशासनलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ, तर यसको प्रभाव व्यवहारमै देखिनु पर्ने चुनौती भने अझै बाँकी नै छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
भक्तपुरको चागुनारायण नगरपालिका वडा नम्बर 8 कलमसीमा ट्रयाक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 6 जना घाइते भएका छन्। उनीहरूको शनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ। गैराती दुर्घटना भएको हो। अब अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनमा रूसले गरेको भीषण आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु भएको छ। घटनाहरूमा 150 बढ़ी घाइते भएका छन्। युक्रेनको राजधानी कीव सहित मध्य र पूर्वी शहरहरूमा व्यापक रूपमा क्षति भएको अमेरिकी संचार संस्था एपीले जनाएको छ। भारतको राजधानी नयाँ दिल्लीमा एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। दिल्लीको दक्षिणी भागमा रहेको भीड़भाड़युक्त बस्तीमा रहेको बेड एण्ड ब्रेकफास्ट फ्लोरिस स्टे होटलमा हिजो आगलागी भएको हो। उद्धार तथा खोजी कार्य जारी रहँदा 40 भन्दा बढ़ीलाई घाइतेहरूलाई उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको छ। मृतक मध्ये धेरै अफ्रिकी मुलुकका आगन्तुकहरू रहेको अनुमान गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुखद भनी शोक व्यक्त गर्नुभएको छ। इरान र अमेरिका बीच जारी तनावका बीच फेरि आक्रमण र प्रत्याक्रमणका घटनाहरू बढ़ेर गएका छन्। आक्रमणले हालै लागू गरिएको युद्ध विरामलाई थप चुनौतीपूर्ण बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दुवै देशले एकअर्का देशलाई लक्षित गरी आक्रमणहरू गरिरहेका छन्। इरानले कुवेतमा गरेको आक्रमणमा केही व्यक्तिको मृत्यु भएको छ भने घाइते हुनेहरूको संख्या पनि अत्यधिक रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्तिवार्ता प्रक्रिया जारी रहेको प्रतिक्रिया दिनुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले नेपाल भारत सीमामा ओहोर दोहोर गर्दा 500 रूपियाँ सम्मका सामान ल्याउन लैजान पाइने व्यवस्था गरेको छ। यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तु सम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। स्थल मार्गबाट सीमामा ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाई मार्गबाट आवाज जावत गर्ने सरहको सुविधा भने दिइएको छैन। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले हेरी महसुल नली छाड्न सक्ने व्यवस्था रहेको छ। तर भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याब्लेट वा कम्प्युटर मध्ये एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ। यसअघि 15 जेठमा प्रकाशित सूचना अनुसार सीमा नाकामा 100 रूपियाँ भन्दा माथिको वस्तु भित्राउन नपाउने गरी नियम कार्यान्वयन गरिएको थियो। घरेलु तथा साना उद्योग महासंघले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको निष्कर्ष निकालेको छ। महासंघको 26 महाधिवेशन तथा 23 राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवर्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी बजेटले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न बजेटले महत्वपूर्ण आधार निर्माण गर्नेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष सिंहले बताउनुभयो। जापान सरकारले नेपाललाई नागढुङ्गा सुरुङ मार्गका लागि थप ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालमा जापान सरकारको सहयोगमा निर्माण सम्पन्न हुने चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्ग परियोजनालाई थप 5.7 अर्ब येन अर्थात 5 अर्ब 43 करोड रूपियाँ ऋण सहायता दिने सम्झौता भएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरू र अर्थ सचिव घनश्याम उपाध्यायले सम्झौतामा हस्ताक्षर गर्नुभयो। यसअघि सन् 2016 डिसेम्बरमा उक्त परियोजनाका लागि 15.63 अर्ब येनसम्मको ऋण सहायता दिने पहिलो सम्झौता भएको थियो। त्यसपछि थप 5.7 अर्ब येन सँगै यो परियोजनामा जापानबाट लिएको कुल ऋण 22.33 अर्ब येन पुगेको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले बढ़दो बसाई सराई रोक्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ। बसाई सराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्देश्यले बसाई सरेर गाउँ पुग्नेहरूलाई आकर्षित गर्न शुरू भएको त्यस कार्यक्रम अन्तर्गत हालसम्म 15 परिवार गाउँ फर्किएको गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो। गाउँ फर्केका परिवारको सहजताका लागि 1 लाख अनुदान र शुरूको छ महिनाका लागि आवश्यक खाद्यान्न दिने व्यवस्था गरिएको छ। बढ्दो बसाई सराईका कारण गाउँ रितिनुका साथै जग्गा जमिन बाँझिँदै गएपछि कार्यक्रम अन्तर्गत अनुदान दिन थालिएको अध्यक्ष भूषालले उल्लेख गर्नुभयो। नेपाल उद्योग परिसंघले सरकारले हालै ल्याएको बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ। परिसंघले विज्ञप्ति जारी गरी बजेटले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने बताएको छ। उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न 273 वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगिकीकरणको गतिलाई तीव्रता दिन सहयोग गर्ने परिसंघले उल्लेख गरेको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियामा बुधबारबाट शुरू भएको एससीसी महिला प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। नेपालले कतारलाई सहजै 8 विकेटले हराएको हो। टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै कतारलाई 16.5 ओभरमा 76 रनमा अल आउट गर्यो। जवाफमा नेपालले 10.5 ओभरमा 2 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीका लागि बिन्दु रावल र उपकप्तान पूजा महतोले दोस्रो विकेटका लागि 41 रनको साझेदारी गर्दै जितको आधार तयार पारे। ओपनर सम्झना खड्का 3 रनमा आउट भएपछि अर्की ओपनर बिन्दुलाई पूजाले राम्रो साथ दिइन्। बिन्दुले सर्वाधिक 33 रन बनाएर आउट भइन्। पूजाले 28 रन जोडिन्। इन्दु 6 रनमा नट आउट रहिन्। नेपालका लागि पूर्व कप्तान रुबिना छेत्रीले 3 विकेट लिइन्। कविता कुंवर, रिया शर्मा र पूजाले समान 1-1 विकेट लिए। महिला एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कपमा 18 राष्ट्रको सहभागिता छ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। सेमी फाइनल पुग्ने टोली एसिया कपका लागि छनौट हुनेछ। नेपालले समूह चरणमा भूटान र हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपाली बिहिबार भूटानसँग खेल्नेछ। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले स्तब्ध बनेको हो। बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो। इन्जुरी समयमा 93 मिनटमा सोगरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रो पटक फाइनलमा पुर्याइन्। 22 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाएकी थिइन्। 46 मिनटमा ऋतुपूर्णा चकमानले नेपाललाई चकमा दिइन्। उनले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन्। नेपालले भूटानलाई 1-0 र श्रीलंकालाई 2-0 पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टीमका महत्वपूर्ण सदस्य दिपेन्द्र सिंह एरीको एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईको बलिङतर्फको वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बुधबार जारी गरिएको नयाँ वरियतामा दिपेन्द्र एक स्थान सुधार गर्दै 73 स्थानमा उक्लिएका छन्। बलिङतर्फ नै ललित राजवंशी 42, सन्दीप लामिछाने 30 स्थानमा रहेका छन्। आईसीसीको पछिल्लो ओडीआई ब्याटिङ वरियतामा आसिफ शेख 76, दिपेन्द्र 85, कुशल भुटेल 94 तथा रोहित पौडेल 97 स्थानमा छन्। ओडीआई तर्फको अलराउन्डर वरियतामा भने दिपेन्द्र 22 स्थानमा यथावत छन्।
अब मौसम। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशमा आज पनि अत्यधिक गर्मी महसुस गरिनेछ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता, दुई देशको आपसी हितका विषयमा छलफल। संचार तथा सूचनाको क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाको भनाई। नेपाल भारत सीमामा 100 रूपियाँ बराबरको वस्तु भित्र्याउँदा भन्सार लाग्ने सीमा बढ़ाएर 500 रूपियाँ पुर्याइयो। युक्रेनमा रूसले गरेको आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु, 150 बढ़ी घाइते। र एसीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले पराजित गर्दै नेपालको विजयी शुरूआत। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।